नमस्कार, रेडियो नेपालका सम्पूर्ण श्रोतामा म विद्या चौधरीको तर्फबाट हार्दिक स्वागत र रात्रिकालीन अभिवादन। हरेक आइतबार रातको 9 बजेको समाचारपछि तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम हाम्रो बोलीको साथमा म उपस्थित भइसकेकी छु। हाम्रो बोली, जहाँ हामी अपाङ्गता भएका व्यक्तिको हक अधिकार र उनीहरूको आत्मसम्मानका लागि बुलन्द आवाज उठाउँछौ। हामीलाई तपाईँले रेडियो नेपालका विभिन्न रिले स्टेशनहरूसँगै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जबाट, त्यसै गरी अनलाइनमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत सुन्दै आउनु भएको छ। आदरणीय श्रोता, आजको हाम्रो संवाद विशेष छ, अपाङ्गतालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै सबैको पहुँचयोग्य समाज बनाउन स्थानीय सरकारले कसरी बजेट र नीतिलाई प्राथमिकता दिइरहेको छ, यो जान्नका लागि आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अनुभवलाई जोड्दैछौ। ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमालज्यूसँगको यो कुराकानी सुन्दा पक्कै पनि हामी सबैलाई हो, हामीले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने महसुस हुनेछ। आउनुहोस्, उहाँसँगको यो संवाद सुरु गरौं। कार्यक्रम हाम्रो बोलीमा यहाँलाई स्वागत छ।
यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
बागलुङ जिल्ला भौगोलिक रूपमा विकट छ र त्यसको एउटा महत्वपूर्ण हिस्सा ताराखोला गाउँपालिका पनि हो। तपाईँको गाउँपालिकामा अपाङ्गता भएका नागरिकहरूको वर्तमान अवस्था र उनीहरूको जीवनशैली कस्तो छ?
हाम्रो अहिले ताराखोला गाउँपालिकामा 5 वडा छ। 5 वडा भित्र अपाङ्गता हुनुभएका हाम्रा बिरामी दाजुभाइ र दिदी बहिनीहरू 11 जना हुनुहुन्छ। जसमध्ये हामीकोमा 7 जना मेरुदण्ड भाँचिएर अपाङ्गता हुनुहुन्छ भने 4 जना हाम्रो जन्मदै अलिकति अपाङ्गता भएको बिरामीहरू गरेर हाम्रो पालिकामा अहिले हाल 11 जना हुनुहुन्छ। र उहाँहरूलाई हामीले पहाडी इलाका हो, भूगोल हो, त्यस्तो राम्रो व्यवस्थित ढङ्गले सबै सुविधा सम्पन्न त छैन, तर पनि हामीले उहाँहरूलाई आफ्नो घरबाट बाहिर भित्र गराउनको निम्ति ह्विलचेयरहरूको व्यवस्था गरेका छौँ। र त्यो ह्विलचेयर पहाडी इलाकामा पनि घरभित्र र घर बाहिर जान सक्ने बाटो बनाएका छौँ र उहाँहरूलाई स्ट्रिङवाला हाटको व्यवस्था गरेर आफै उहाँहरूले हाटबाट कति उठाउने र कति ढलाउने भनेर उहाँहरूले गर्नुहुन्छ र हाम्रो पालिकाबाट गर्न सक्ने सहयोग उहाँहरूलाई गरेको स्थिति छ।
पालिकाको तथ्याङ्कमा हाल कतिजना अपाङ्गता भएका नागरिकहरू हुनुहुन्छ र यो लगतलाई सधैँ अद्यावधिक राख्न पालिकाले के कस्ता कदम चालेको छ त अहिलेसम्म?
हाम्रो यसमा सामाजिक क्षेत्रबाट सम्झना थापाले हेरिरहनु भएको छ र हाम्रो अलि सशक्त खालको 11 जना मात्रै हुनुहुन्छ, अन्य सामान्य हुनुहुन्छ। सबै जोडेर हेऱ्यो भने 80 देखि माथिको पनि वृद्ध आमा वृद्ध बुवाहरू हुनुहुन्छ र उहाँहरू सबैलाई हामीले हाम्रो पालिकामा दर्ता गरेर राज्यबाट पाउने सेवा सुविधा, पूर्ण अपाङ्गता र आंशिक अपाङ्गतालाई पाउने भत्ताको व्यवस्था सामाजिक क्षेत्रमा हेर्ने मार्फत सिफारिस भएको हुन्छ र गाउँपालिकाको वर्षेनी बजेट बाट उहाँहरूलाई पालिका स्तरीय सहयोग गरिएको हुन्छ भने संघीय सरकारबाट पनि अपाङ्गता र वृद्ध वृद्धाहरूको लागि सशर्त बजेटहरू आउँछ र त्यो बजेट हामीले उहाँहरूलाई घरमै गएर उहाँहरूको सुख दुःख हेरेर बुझेर उहाँहरूले पाउने पारिश्रमिक र अन्य सुविधा पनि हामीले अहिले नजिकबाट स्थानीय सरकारले हेरिराखेको छ।
बजेटकै कुरा गरिरहँदा पालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। यसपटक अपाङ्गता भएका नागरिकको उत्थान शिविर विकास र सशक्तिकरणका लागि पालिकाले कस्तो विशेष बजेट विनियोजन गरेको छ त?
अहिले विगतमा जस्तै उहाँहरूले पाउने सुविधा त छँदैछ। अहिले यस वर्ष नीतिमा मैले अपाङ्गताका सहयोगी जो अशक्त छ उहाँलाई एकजना हेरालो भनौँ या सहयोगी भनौँ अनिवार्य चाहिन्छ। यस्तो सहयोगीलाई हामीले गाउँपालिकाबाट अहिले नीतिमै उल्लेख गरेर हामीले केही बजेट विनियोजन गरेका छौँ र त्यो बजेटलाई हामीले एउटा कार्यविधि बनाउँछौँ र त्यो अशक्त बिरामीहरूलाई हेर्ने जो सुसारे छ उहाँहरूलाई पनि हामीले मासिक भत्ता दिने भनेर बजेटको व्यवस्था भएको हुनाले अब हामीले छिट्टै गाउँ सभा पश्चात एउटा कार्यविधि बनाउँछौँ र कार्यविधि बनाइसकेपछि हामीले अपाङ्गतालाई त हेर्ने नै छौँ। त्यो अपाङ्गतालाई हेर्ने बिरामीलाई हेर्ने सहयोगीलाई पनि हामीले अब केही पारिसारिक नगद पैसा दिएर हुन्छ या केही प्राविधिक सहयोग दिएर हुन्छ, हामीले त्यो दुईटा मध्ये एउटा अहिलेसम्म अलिक बढी छलफल त हाम्रो आर्थिक नै दिनुपर्छ भन्ने छ। किनभने एकजना मान्छे नियमित खटिरहनु पर्ने जो यस्तो बिरामी छन् मेरुदण्ड भाँचिएको बिरामी हुनुहुन्छ, उहाँहरू एक ठाउँबाट अर्को ठाउँ आवत जावत गर्न सक्नुहुन्न, अर्कोको एकजनाको सहारा चाहिन्छ, त्यो सहारा चाहिने भएको हुनाले त्यो सुसारेलाई पनि आर्थिक सहयोग दिनुपर्छ भनेर हामीले बजेटको व्यवस्था गरेका छौँ। त्यो एउटा कार्यविधि बनाएर यसै वर्ष 83-84 हामीले त्यसलाई लागू गर्दैछौँ।
परिचय पत्रको कुरा गर्छौँ, अपाङ्गता परिचय पत्र वितरणको प्रक्रियालाई सहज र सर्वसुलभ बनाउन गाउँपालिकाले कस्तो खालको कार्यविधि अप्नाएको छ?
त्यो हामीले नीतिमा नै एउटा रेड कार्ड, एउटा हरियो कार्ड र एउटा सामान्य तीन तहको कार्ड बनाएका छौँ र हामीले उहाँहरूलाई हाम्रो टिमै स्वास्थ्यको एउटा कर्मचारी लगायतको यो सामाजिक क्षेत्रमा हेर्ने टिम र सबै टिम उहाँहरू घर घरमा जानुहुन्छ र घरमा गइसकेपछि एक वर्षमा लिएको डाटा अर्को वर्ष थपिन सक्छ भनेर हामी सबै क्षेत्रमा जान्छौँ र उहाँहरूले एउटा रेकर्ड लिएर आउनुहुन्छ, त्यो लिएर आइसक्नु भयो भने हामी कार्यपालिकामा छलफल चलाउँछौँ र विगतमा भइराखेकोलाई यथारूपमा राख्छौँ र कोही कसै त्यस्तो नयाँ छ भने तपाईँ थपेर हामीले पालिकाबाट दिने सेवा सुविधा र सङ्घीय सरकारमा सिफारिस हामीले गरेका छौँ र हाम्रो पालिकामा त्यस्तो अपाङ्गता भएका अथवा जन्मजात नै अपाङ्गता भएका जो बिरामीहरूको कारको सन्दर्भमा विगतमा भइराखेकोलाई यथा भइहाल्यो, नयाँ कोही छ भने हामीले थपेर हामीले सङ्घीय सरकार पञ्जीकरण शाखामा यहाँबाट सिफारिस गरेका छौँ र त्यो शाखाबाट केही बजेट आउँछ, त्यो बजेटमाथि हामीले नपुगलाई केही बजेटहरू, प्राविधिक सहयोगहरू, तपाईँले भने जस्तो तालिमहरू अथवा बिरामीले गर्न सक्ने कुनै पनि कामहरू त्यो चाहिँ हाम्रो पालिकाबाट गर्छ तर सङ्घीय सरकारबाट त्यस्ता बिरामीहरूलाई अलिकति आर्थिक आउँछ र त्यो आर्थिक उहाँहरूले सिधै आफ्नो बैङ्कमा खाता छ त्यो खातामा हामी राखिदिएका छौँ र त्यो खातामा आफन्तले त्यो पैसा निकाले।
तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, रेडियो नेपालको नियमित कार्यक्रम हाम्रो बोली। आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालज्यूसँग अपाङ्गता भएका नागरिकहरूको अधिकार र जीवनस्तरका बारेमा छलफल गरिरहेका छौँ। हामीसँगको यो संवाद जारी नै छ, रेडियो छोडेर कतै नजानुहोला। अध्यक्षज्यू, बागलुङ जिल्लामा पनि अपाङ्गता भएका व्यक्तिहरूको समस्या चुनौतीहरू त छँदैछन्, गुनासोहरू पनि आउने गरेका छन्, गुनासोको सुनवाई कत्तिको हुने गरेको छ त?
स्वाभाविक रूपले हाम्रो ग्रामीण इलाकामा जति हाम्रा अपाङ्गता भएका बिरामीहरूले पाउने सेवा सुविधा हो पक्कै पनि त्यो पूर्ण छैन। हामीलाई पनि लाग्छ कि उहाँहरूको जीवन नै एउटा हाम्रा पिता पुर्खाहरूले भन्ने गर्नुहुन्छ गरी खानु न मरिजानु भन्ने एउटा उखान छ, त्यस्तै भएको असाध्य दयनीय जीवन उहाँहरूले जीवनयापन गरिरहनु भएको छ। यो कोरबाट हेर्दाखेरि राज्यले पर्याप्त मात्रामा सेवा सुविधा दिएर अथवा तिनीहरूलाई एउटा संरक्षण घर जस्तो बनाएर सबैलाई त्यहाँ केन्द्रित गरेर औषधि उपचारदेखि लिएर उहाँहरूलाई मनमा अनेकौँ कुराहरू खेल्न सक्छ, ती कुराहरू खेल्न नदिनको निम्ति सबैलाई एउटा सुविधा सम्पन्न भवन बनाएर राख्दा असाध्यै राम्रो हुन्थ्यो, तर हाम्रो जस्तो ग्रामीण इलाकामा एउटा डाँडोबाट अर्को डाँडो अथवा एउटा भूगोलबाट अर्को भूगोलमा पुग्नु पर्ने जटिलताहरूको कारणले गर्दाखेरि ती बिरामीहरूले पर्याप्त मात्रामा सुविधा पाउन नसकेको कारणले केही गुनासोहरू आउन स्वाभाविकै हो। मलाई राम्रोसँग थाहा छ कि 15-20 वर्ष अगाडि हेर्यो भने ती गुनासाहरू स्वाभाविकै थियो। त्यो गुनासोमा ती बिरामीहरूले राज्यबाट कुनै सेवा सुविधाहरू पाएको स्थिति थिएन। जब संघीयता भइसकेपछि स्थानीय तह तीन तहको सरकार मध्ये स्थानीय सरकार भइसकेपछि उहाँहरूले अहिले पाएको सुविधा त हेर्दा त राम्रो देखिन्छ, तर जति पाउनु पर्ने त्यति नपाएको कारणले केही गुनासोहरू आउनु स्वाभाविकै हो। तर हाम्रो ताराखोला गाउँपालिकाको कुरा गर्नुहुन्छ भने हामीले सकेसम्म दिन सक्ने र मिल्ने जति कानुन बमोजिम उहाँहरूलाई सहयोग दिएको हुनाले त्यति धेरै गुनासो हामीकोमा छैन। तर पनि उहाँहरूले स्थानीय सरकार एउटा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भएको हुनाले केही गुनासोहरू आउनु स्वाभाविकै हो, त्यो आउनु पनि पर्छ र राज्यले ती कुराहरू सुनाई पनि गर्नु पर्दछ।
यहाँले भनिसक्नु भयो स्थानीय सरकार भनेको अपाङ्गता भएका व्यक्तिहरूको अभिभावक हो। एउटा अभिभावकको नाताले अपाङ्गता भएका व्यक्तिहरू उसै पनि पछाडि पर्नु भएको छ अरू नागरिकहरू भन्दा, होइन? त्यसमा पनि शिक्षा स्वास्थ्य रोजगारीको कुरा गर्ने हो भने धेरै पछाडि हुनुहुन्छ। भूगोलकै कारणले पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य संस्थासम्म आउनै मुस्किल पर्ने हुनुहुन्छ। यहाँको पालिकाले घरमै पुगेर दिने स्वास्थ्य सेवा, घर दैलो स्वास्थ्य सेवाको व्यवस्था चाहिँ कसरी मिलाइदिएको छ?
हाम्रो पालिकामा एउटा बिरामीहरूलाई आवाज आउट गर्नको निम्ति एम्बुलेन्स छ। त्यो एम्बुलेन्स मार्फत हामीले बिरामीको कुन प्रकारको बिरामी छ, पूर्ण अशक्त छ कि, सामान्य छ कि, अथवा अलिकति हुने खाने छ कि, अथवा असाध्यै गरिब छ कि, यो हामीले क्याटेगोराइज गरेका छौँ पालिकामा। र सोही अनुसार अहिले हाम्रो पालिकामा भएका जुनसुकै बिरामी किन नहोस्, त्यो बिरामीलाई हामीले हाम्रो एम्बुलेन्स प्रयोग गरेर यहाँ दिने औषधि उपचारले उहाँहरूलाई पुग्यो भने हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक पालिकामा स्वास्थ्य चौकी छ, र नमिलेको भूगोलमा एउटा वडामा अलिक ठुलो भूगोल भयो भने स्वास्थ्य इकाइ पनि हामीले बनाएका छौँ, र त्यो स्वास्थ्य इकाइ मार्फत हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक घरधुरीमा बिरामीहरूको स्थिति कस्तो छ, त्यो घरको जनसङ्ख्या कस्तो छ, त्यहाँको उमेर समूह कस्तो छ, त्यो एउटा दाता त लिने नै गर्छन्। त्यो साथसाथमा पूर्ण अशक्त भएका बिरामीहरूलाई प्रत्येक महिनामा हाम्रो स्वास्थ्य कर्मीहरू घरमै जानुहुन्छ, चेक जाँच गर्नुहुन्छ, उहाँहरूलाई चाहिने औषधि उपचार गराउनुहुन्छ, र अलि सिकिस्त अलि जटिल हुने खालको बिरामीहरू देख्नुभयो भने उहाँहरूले पालिकामा हामीलाई जानकारी गराउनुहुन्छ, र हामीले पालिकामा बैठक बस्छौँ र हाम्रो एम्बुलेन्स मार्फत हाम्रो नजिकै एउटा अस्पताल बागलुङ छ, त्यसपछि पोखरा प्रदेशसम्ममा हामीले त्यस्ता बिरामीहरूलाई फ्री सेवामा पालिकाले सिफारिस गरेर असाध्य गरिब हो, अपाङ्गता हो भनेर सिफारिसका साथ बाहिर पनि रिफर गरेको स्थिति छ। र अहिले धेरै बिरामीहरू हाम्रो गाउँपालिकामा हामीले गर्न सक्ने सहयोग हामीले गरेको हुनाले उहाँहरूलाई पनि यस्तो अनुभूति भएको छ कि हामी बेला बहत गएर अस्ति मात्रै हामीले यो असारको 13-14 गते हाम्रो उपाध्यक्षको नेतृत्वमा ती अशक्त बिरामीहरूलाई कपडा वितरण गर्ने र एउटा औषधि सामान्य यो पानी तताउने भाँडोहरू, त्यस पछाडि आएर त्यो पानी राख्ने थर्मसहरू यो वितरण गर्नुभयो। उहाँहरूले त्यस्तो केही छैन, राम्रो खालको रिपोर्ट मलाई जानकारी गराउनु भएको। यसरी हेर्दाखेरि स्वास्थ्य कर्मीहरू बिरामीको घर घरमा पुग्नु भएको छ। त्यो रिपोर्ट यस वर्ष हामीकोमा अलि जटिल खालको, अलि उपचारमा पठाउनु पर्ने खालको त्यस्तो रिपोर्ट गर्नु भएको छैन। त्यसो हुँदा मलाई के लाग्यो भने अहिले उहाँहरूको स्थिति ठिकै छ, हाम्रो स्वास्थ्य कर्मीहरू पुग्नु भएको छ भन्ने मलाई महसुस भएको छ।
भवनहरूको कुरा गरिरहँदा चाहिँ यहाँको पालिकाभित्र रहेका सामुदायिक भवनहरू कतिको अपाङ्ग मैत्री छन्? जस्तै व्हीलचेयर, गुडाउन मिल्ने ऱ्याम्प वा शौचालय, खाने पानी भएका धाराहरू अपाङ्गत मैत्री छन् कि छैनन् त?
ठुल्ठुला भवनमा केन्द्रित गर्नु पर्यो भने त्यो छ। हामीकोमा व्हीलचेयर नै भित्र जाने, शौचालयहरू बिरामीहरूलाई दिने, त्यस्तो खालको केन्द्रित कार्यक्रम गर्दाखेरि हाम्रो गाउँपालिका स्तरीय एउटा स्वास्थ्य भवन छ, हाम्रो बहुउद्देश्य सभा हल छ, त्यो बहुउद्देश्य सभा हलमा सबैको शौचालयदेखि व्हीलचेयर त्यहाँ भित्र जाने सबै त्यो व्यवस्थित छ। अर्को हाम्रो विद्यालयमा पनि त्यो अपाङ्गता मैत्री त्यो स्वास्थ्य क्षेत्रको नम्स अनुसारै विद्यालयहरूमा बनाइएको छ। भलै उहाँहरूकै घरमा अलि राम्रोसँग व्यवस्थित अझ हुन सकेको छैन। मैले सुरुमा भने जस्तै सामान्यतया बाटो यहाँको कच्ची बाटो भएको हुनाले त्यो बाटोमा सोलिन गरेर थोरै ढलान गरेर त्यो व्हीलचेयर आफ्नो घरभित्र जाने व्यवस्था त भएको छ, तर त्यो घरमा अलिक सुविधा सम्पन्न जो तपाईँले शौचालयको कुरा आदि इत्यादिको कुरा गर्नु भएको छ त्यो कुरा घरमा बनाउन सकिएको छैन। र यस वर्ष हामीले अलिकति अब आफ्नो आवश्यकता घरमा पनि उहाँहरू बिरामीहरूलाई राम्रो खालको शौचालयदेखि लिएर अलि सुविधा कसरी हुन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर बजेट हामीले राखेका त छौँ, तर त्यो कसरी जाने सबैलाई जोडेर एकैपटक बनाउने वा एक दुईजना दुई चारजना गरेर अगाडि बढ्दै गएर एउटा स्थितिमा गएर सक्ने भन्ने कुरा हाम्रो छलफल हुने कुरा बाँकी नै भएको हुनाले बजेट फेरि हामीसँग त्यो राखेका छौँ। त्यसलाई पनि हामीले घरमा व्यवस्था गर्न सकियो भने अपाङ्गता भएका जो बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई अलि राम्रो खालको मनोविज्ञानमा अब स्थानीय सरकारले केही गर्यो हाम्रो लागि भन्ने उहाँहरूलाई हुनेछ र त्यतातिर हामी लाग्ने जमर्को गरिराखेका छौँ।
तपाईँ यति बेला रेडियो नेपाल र देशैभरिका हाम्रा रिले स्टेसनहरूबाट कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालज्यूसँग अपाङ्गता भएका नागरिकहरूको अधिकार, नयाँ बजेट र उनीहरूको जीवनस्तरका विषयमा विशेष संवादमा छौँ। अध्यक्षज्यू, ताराखोला गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बालबालिकाको शैक्षिक पहुँच र उपस्थितिको अवस्था कस्तो छ?
हामीमा उपस्थिति त कमै छ, त्यस्तो विद्यालयमा जाने अपाङ्गता नानी बाबुहरू एकदमै न्यून हुनुहुन् रहेछ। तर त्यहाँको भौतिक संरचना हामीले बनाएका छौँ, हामीका आज नभए भोलि हुन सक्छ, भोलि नभए पछि हुन सक्छ, अथवा हामीका नहोस् त्यो राम्रो कुरा भयो, तर विगतका दिनहरूमा थिए। त्यो भएर हामीले नयाँ विद्यालयका भवनहरू शौचालयहरू बनाउँदाखेरि अपाङ्गता मैत्री नै हामीले बनाउन निर्देशन गरेका छौँ। त्यही अनुसारको ड्रइङ बन्छ र त्यही किसिमको भवन बनिराखेको छ। अब हामीकोमा सबै विद्यालयहरू सबै क्षेत्रका सामाजिक भवनहरू बनिसकेका स्थिति छैनन् भन्ने क्रम जारी छ। जति बनेका छन् त्यसमा हामीले बनाएका छौँ, अब बन्ने कुरामा पनि हामीले झन् बनाउनेछौँ। यसरी हेर्दाखेरि विद्यालयमा आउने अपाङ्गता नानी बाबुहरू छ उहाँहरूको लागि पनि हामीले अग्रिम सोचेर अहिले नै सङ्घीय सरकारले पनि अपाङ्गता मैत्री जो भवनहरू सबै बनाउने हामीलाई निर्देशन गर्छ, एउटा कार्यविधि बनाएर पठाएको छ। सोही अनुसार नै हामीले बनाउने प्रक्रियामा हामी अगाडि बढिराखेका छौँ।
कुराकानीकै क्रममा विद्यार्थी भाइ बहिनीहरूको उपस्थिति चाहिँ न्यून छ भन्नुभयो, के कति कारणले चाहिँ विद्यार्थी भाइ बहिनीहरूको चाहिँ विद्यालयको पहुँच चाहिँ एकदमै न्यून छ, उपस्थिति कम छ जस्तो लागेको छ यहाँलाई?
अपाङ्गताको कुरा गरेको अलिकति न्यून छन् भनेर, अर्को तर्फ राम्रो बाल बालिकाहरू पनि अहिलेको समग्र देशको स्थिति हेर्दाखेरि अलिकति घट्दो स्थिति नै छ। यो पहिलो कारण छ, हाम्रो एउटा बसाई सराई एउटा कारण छ। अर्को अहिले विगतमा जस्तो बच्चा बच्ची धेरै जन्माउँदैनन्, त्यो पनि अर्को कारण भएको छ। र अझ अर्को कारण, हाम्रो बसाई सराई भइसकेपछि अहिले अलिकति सहर बजारमा पढाउनु पर्छ भन्ने त्यो सोचाइले गर्दाखेरि पनि हाम्रो नानी बाबुहरू अलिकति पहाडी इलाकाहरूमा घट्नु स्वाभाविकै कुरा हो। तर मैले भन्न खोजेको के हो भने अपाङ्गता बाल बालिकाहरूको हाम्रो पालिकामा असाध्यै कम छन् भन्न खोजेको हो अघि। त्यसले गर्दाखेरि हामीमा समग्रताबाट हेर्दाखेरि अहिलेको राज्यको पहुँच पुगे अनुसार अब राज्यले गर्ने सहयोग गरेको हुनाले मान्छेहरूमा त्यति धेरै निराशा पनि छैन र मान्छे अलि सचेत छ, जान्ने बुझ्ने छ। र हिजो चाहिँ नि हाम्रो गाउँ घरमा कस्तो हुन्थ्यो भन्दाखेरि सामान्य बिरामी भर्ने औषधि उपचार नगर्ने, समयमा अस्पतालहरू नपुर्याउने, यी कारणले गर्दा अलिकति अपाङ्गता भएको अलिकति पछि गएर अलि ठुलो रोग लाग्ने र त्यसलाई कसैको हात काट्नु पर्ने कसैको खुट्टा काट्नु पर्ने त्यस्तो सम्बन्ध हुने देखिन्थ्यो। तर अहिले त्यस्तो यातायातको पनि थोरै सुविधा भएको कारणले गर्दाखेरि जो बिरामी भयो अथवा रोगबाट लड्यो अथवा भिडबाट लड्यो त्यस्ता बिरामीहरूलाई तत्काल हामी अस्पतालसम्म पुर्याउने भएको हुनाले त्यति धेरै अपाङ्गता बिरामीहरू पनि त्यति हुनुहुन्न। हाम्रो 17 अहिले 11 झरिराखेको छ भने नानी बाबुहरू पनि त्यस्तो अपाङ्गता नै भएर हिजो एउटा जन्मजात जन्मिने कुरा अथवा बिचमा आएर कसैको हाड खुट्टा ढाडहरू भाँचिएर अपाङ्गता हुने कुरा यी कुराहरू अलिक कम छ न्यून छ भन्न खोजेको मैले। समग्रतामा हेर्दाखेरि देशैभरिको स्थिति हेर्दाखेरि हाम्रो नानी बाबुहरू विद्यालयमा जाने सन्तोषजनकै छ फेरि हाम्रो त्यस्तो थोरै छन् भन्न खोजेको मैले होइन। हजुर
विद्यालयका शिक्षकहरूलाई अपाङ्गता भएका बाल बालिकाहरूलाई पढाउने र उनीहरूसँग गर्ने व्यवहार बारे विशेष अभिमुखीकरण तालिम दिने गरिएको छ कि छैन त शिक्षकहरूलाई?
प्रत्येक विद्यालयको परसँग गाउँपालिकाले करार सम्झौता गरेको छ। त्यो करार सम्झौता 29 बुधे हामी करार सम्झौता गरेका छौँ। त्यो मध्ये ठ्याक्कै बुधा नम्बर त मलाई थाहा भएन, तर हामीकोमा यस्तो बुधा पनि छ कि हरेक क्षेत्रको अपाङ्गता भएका बालबालिकाको बारेमा पनि अग्रिम छलफल जानकारी गराएर उहाँहरूलाई शिक्षा दीक्षा दिने कुरामा तालिम। अर्को अति गरिब विद्यालय नै गरिबको कारणले आउन नसक्ने भएको छ भने पनि ती विद्यालयहरूको जानकारी र विद्यालयलाई त्यो नानीबाहरूको लागि स्थानीय सरकारले आर्थिक लट्ठा कपडा राहत दिने र अन्य समग्रतामा नानीबाहरूको पठन पाठन गराउँदै उच्च शिक्षासम्म हासिल गर्नको निम्ति यदि आर्थिकै कारणले यदि भौगोलिक दूरी टाढा भएको कारणले त्यस्तो उच्च शिक्षा प्राप्त गर्ने इच्छा हुँदाहुँदै पनि पठन पाठन गर्न सकेका छैन भने त्यस्ता विद्यार्थीदेखि जो अपाङ्गता भएका छन् तिनीहरूलाई समेत तालिमको व्यवस्था शिक्षा दिने तालिम यो सबै काम हाम्रो पालिकासँग परले 29 बुधे सम्झौता गरेको हुनाले त्यो मार्फतै उहाँहरूले तालिम दिने शिक्षा दीक्षा कसरी अगाडि बढाउने छलफल गर्ने यो सबै एउटा
ताराखोला गाउँपालिकाले सूचना प्रवाहहरू गर्छ ती सूचनाहरू अपाङ्ग मैत्री हुने गरेका छन् कि छैनन् त? अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा ती सूचनाहरू छन् कि छैनन् त?
सूचनाहरूबाट अलिकति उहाँहरू टाढा हुन सक्नुहुन्छ किनभने अहिले विज्ञान र प्रविधिको कुरा गर्दाखेरि उहाँहरू मोबाइल त उहाँहरूको हातमा छ अवश्य नै, तर उहाँहरूले सबै कुराहरू कि मोबाइलबाट थाहा पाउनु पर्यो या त्यस्ता घटनाक्रमहरू अलिकति कहाँ के भइरहेको छ त्यो डे टु डे त त्यहाँ उहाँहरूको मोबाइलमा जाँदैन। यो कोडबाट हेर्दा अलिकति सूचनाबाट थोरै टाढा हुन सक्नुहुन्छ, तर फेरि पनि सबै वरपर तल माथि सबै उहाँहरूको इष्ट मित्र र सबैले छलफल गर्दाखेरि त्यो सूचनाबाट पनि धेरै टाढा त हुनुहुन्न होला जस्तो लाग्छ मलाई। तर यो विषय म अलिकति बुझ्छु किनभने तपाईँले मलाई अहिले यो प्रश्न गरिरहँदाखेरि यो एउटा शोचनीय विषय बन्यो मलाई पनि, र यसको हकमा कसरी जाने के गर्ने भन्ने विषय म पालिकामा एकपटक छलफल चलाउँछु।
स्थानीय कृषि पशुपालन वा हस्तकलामा उनीहरूको सहभागिता बढाउन पालिकाले कस्तो प्रोत्साहन वा अनुदानको व्यवस्था गरिरहेको छ अहिलेसम्म र भावी योजना के छ यस विषयमा?
यो हस्तकला सम्बन्धी जो अपाङ्गता बिरामी हुनुहुन्थ्यो उहाँहरू हात चल्छ खुट्टा चल्दैन उहाँहरूलाई हामीले नेपाली कागजबाट उहाँहरूलाई जुत्ता बनाउने कपी बनाउने विभिन्न प्रकारका खेलानाहरू बनाउने हुँदो रहेछ। त्यो कुरा हामीले 2 महिना अगाडि एउटा तालिम पनि चलाएका थियौँ। हामीकोमा नेपाली कागज बनाउने बरुवा पर्याप्त मात्रामा जङ्गलमा पाउँछ, त्यो बरुवाबाट हामी नेपाली कागज बनाउँछौँ। त्यो यहीँ अपाङ्गता नभएका व्यक्तिहरूले त्यो कागज बनाउनुहुन्छ र त्यो कागजको खेलाउनको परिकार फेरि हामीले यो अपाङ्गता भएका जो जो दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरू लगायत अलि गरिब जेन्दार त्यस्ता मान्छेहरूलाई पनि लिएर त्यो तालिम हामीले उहाँहरूलाई सिकाएका छौँ र उहाँहरूले उत्पादन गरेको सामान र सामग्रीहरू जे छ त्यसलाई हामीले केही समय अगाडि गाउँपालिकामा एउटा कृषि प्रदर्शनी भनेर पनि हामीले यो बजार जस्तो पालिकामा हामीले प्राङ्गणमा राखेका थियौँ र हामीले त्यहाँ 11 जनालाई पुरस्कृत पनि गरेका थियौँ। त्यहाँ हेर्दाखेरि जो अपाङ्गता होस् या नपाङ्गता होस् उहाँहरूले उत्पादन गरेको वस्तुहरू जो हामीले पालिकामा हेरेर पालिकाभित्र खपत गरेका पनि छौँ। यदि पालिकामा खपत हुन नसकेको अन्य ठाउँमा हाट बजार कृषि प्रदर्शनी जस्तो ठाउँमा तारखोला गाउँपालिकाले नै सिफारिस गरेर उहाँहरूलाई स्थल उपलब्ध गराएर हाम्रो यहाँबाट उद्यमीहरू त्यहाँ बिक्री गर्न पनि जानुहुन्छ। यसरी समग्रतामा हेर्दाखेरि अलि बढी हामीले अपाङ्गताहरूलाई अलिक बढी कसरी जोड्ने भन्ने कुरा त हामीकोमा अलिकति सोच्नुपर्ने छलफल गर्नुपर्ने छ। तर हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पनि यहाँसम्म गर्ने कुरा पनि धेरै ठुलो कुरा हो जस्तो हामीलाई लाग्छ। यसरी हेर्दाखेरि हामीले उहाँहरूलाई गर्न सक्ने काम जे छ लघु उद्यम मार्फत हामीले उहाँहरूलाई धेरै भन्दा धेरै जोड्ने कोसिस गरिराखेका छौँ। यद्यपि यो गर्दा गर्दै पनि कहीँ कतै कमी भएको छ भने हामीले फेरि पनि उहाँहरूलाई एकपटक फेरि हाम्रो स्वास्थ्य कर्मीहरू हाम्रो पञ्जीकरणका शाखा प्रमुखहरूलाई हामी पठाउनेछौँ र प्रत्येक वडाबाट वडा अध्यक्षहरूबाट पनि डाटा कलेक्सन गरेर कहीँ कमी भएको छ भने त्यसलाई हामीले आउँदा दिनमा सुधार गर्दै त्यसलाई अलिक व्यवस्थित कसरी बनाउने भन्नेतिर पनि हामी जानेछौँ।
यो क्षेत्रमा काम गर्दा पालिकाले भोग्नु परेका मुख्य भौगोलिक र सामाजिक चुनौतीहरू के छन्?
मुख्य गरेर हामीकोमा एउटा भौगोलिक यातायात बाटोको नै समस्या हो मुख्य त। दोस्रो हामीको त्यस्तो बिरामीहरू हुनुहुन्छ कि हाम्रो पालिकामा अहिले पनि स्वास्थ्य क्षेत्रको डक्टर हुनुहुन्न तर अस्पतालमा डक्टरको आवश्यकता हुन्छ। डक्टरको कोटा पनि छ हाम्रो पालिकामा तर अस्पताल छैन। अस्पताल नभएको कारणले पनि डक्टर नबसेको हुन सक्छ। यो डक्टर नभएको कारणले पनि हामी कहाँ एउटा समस्या र चुनौती जटिलता त छँदैछ भने अझ अर्को के पनि छ भन्दाखेरि त्यो घर परिवारको जो जति संख्या छ त्यो संख्यासँग हाम्रो स्थानीय सरकार सदैव घुलमिल गर्न नसकेको कारणले पनि त्यहाँको वास्तविक समस्या के हो त्यो समस्याको पहिचान गरेर अब सुधार कसरी लैजाने भन्ने जो दैनिकी सम्पर्क हुनुपर्ने हो छलफल हुनुपर्ने हो अन्तर्क्रिया हुनुपर्ने हो यो पनि अलिकति नभएको जस्तो यो चुनौती यस्ता खालका समस्या र जटिलताहरू म देख्छु। तर यसलाई हामीले अब जति सक छिटो डक्टर नभएको ठाउँमा स्वास्थ्य कर्मी मार्फत बाटो नपुगेको ठाउँमा बाटो बनाएर त्यहाँ घरमा पुग्ने स्थिति र अर्को अलिकति सम्बन्धलाई उहाँहरू एउटा पीडामा त हुँदै हुनुहुन्छ त्यो पीडाबाट मुक्त गराउनको निम्ति हामी पनि अलिकति स्थानीय सरकार र मातहतका कर्मचारीहरू र यहाँका जनप्रतिनिधिहरू त्यहाँ लगेर अन्तर्क्रिया छलफल गराउन सकियो भने ती जटिलता र चुनौतीबाट उहाँहरूलाई अलिकति मुक्त राख्न सकिन्छ अलिक सहज बनाउन सकिन्छ भन्ने मलाई लाग्छ।
आजको बसाइमा तपाईँले ताराखोला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको क्षेत्रमा गरिरहेका कार्यहरू र नयाँ बजेटका प्राथमिकताहरू बारेमा निकै महत्त्वपूर्ण जानकारी दिनुभयो। यहाँको अमूल्य समय र स्पष्ट प्रतिबद्धताका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट धेरै धेरै धन्यवाद। आशा छ यी प्रयासहरूले ताराखोलाका नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा ताराखोला गाउँपालिकालाई पूर्ण रूपमा एउटा आदर्श अपाङ्ग मैत्री गाउँपालिका बनाउन यहाँको मुख्य भिजन के छ र पालिकावासीलाई के सन्देश दिन चाहनुहुन्छ?
हाम्रो गाउँपालिकामा आर्थिक क्षेत्र नै अभाव हुँदो रहेछ। आर्थिक यहाँका धेरै आवश्यकताहरू हुन्छ तर हाम्रो आर्थिक असाध्यै स्रोत कम हुन्छ। तर पनि हामीले प्राथमिकताकरण गरेर प्राथमिकताको आधारमा पहिलो दोस्रो तेस्रो बनाउँदाखेरि जो मान्छेको जीवन एउटा अमूल्य जीवन हो जन्मिएर मृत्यु त अवश्य हो तर बाँचुन्जेल उसले पाउने कठिनाई दुःख कष्ट यसरी हेर्दाखेरि हाम्रो पहिलो प्राथमिकता अपाङ्ग भएका बिरामीहरूलाई हेर्नु पर्छ भन्ने नै हुन्छ। तर हेरेका त छौँ तर अझ यसलाई सहज र सरल र पूर्ण रूपमा उहाँहरूलाई हामी पनि अन्य सरह छौँ भन्ने बनाउनको निम्ति अहिले मात्रै मैले जो उहाँहरूको एकजना हेरालो भन्नुहोस् या सहयोगी भन्नुहोस् जो एकजना राख्ने र उहाँको पारिश्रमिक पुरै पालिकाले पालिकाको सरकारको तर्फबाट दिने भनेर हामीले एउटा नीति बनाएका छौँ। यसरी जोडेर हेऱ्यो भने आउँदा दिनहरूमा अझ थपेर लान सकियो भने जो अपाङ्गता हुनुभएको छ उहाँहरूलाई पिरमाथि पिर होइन कि त्यो पिर मर्का स्थानीय माथि स्थानीय सरकार छ भन्ने बनाएर उहाँहरूको अलिकति भए पनि उहाँहरूको दुःख कष्टमा मलम पत्ते लगाउने त्यो स्थानीय सरकारले जमर्को गरिराखेको छ। अझ उहाँहरूलाई अलिक सुविधा सम्पन्न अघि तपाईँ हामीले कुरा गरे अनुसार व्हीलचेयरको व्यवस्था, खाटको व्यवस्था, शौचालयको व्यवस्था र कुनै पनि कमी नहुनेतिर हामीले सोच्नेछौँ। यो कुरा मैले हाम्रो पालिकाको तर्फबाट हाम्रो पालिकाभित्र बस्ने अपाङ्गता जो सबै दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई एउटा मैले अन्तर्क्रिया छलफल संयुक्त रूपमा राखेर उहाँहरूको पिर मर्खा बुझेर त्यही किसिमको एउटा कार्यक्रम बनाएर म अगाडि बढाउने विचारमा पनि छु र त्यो म तत्काल गर्ने सोचमा पनि रहेको छु। जो तपाईँहरूले हामीलाई एउटा प्रश्न गरेर हामीले नपुगेको कुराहरू जो उजागर गरिदिनु भयो यी तमाम खालका विषयहरू जे जति छन् यो विषयहरूलाई आउँदा दिनहरूमा हाम्रो पालिकाको तर्फबाट अवश्य पनि कहीँ कतै कमी नहुने गरेर हामीले सक्ने जति हाम्रो आर्थिक रूपले भ्याउने जति कुनै कन्जुसाई नगरिकन अपाङ्गता भएका बिरामीहरूलाई नजिकबाट सेवा सुविधा दिने हाम्रो स्थानीय सरकारको तर्फबाट म एउटा विश्वास र प्रतिबद्धता जनाउन चाहन्छु। यहाँ लगायत रेडियो नेपाललाई विशेष धन्यवाद भन्न चाहन्छु। हाम्रो ताराखोला गाउँपालिकाको समग्र अपाङ्गता हुनुभएका दाजुभाइ तथा दिदी बहिनीहरूको बारेमा बुझ्ने र उहाँहरूले गर्ने सक्ने स्थानीय सरकारले गर्ने कामहरूको बारेमा हामीलाई पनि तपाईँको जस्तो महत्त्वपूर्ण सूचना मार्फत हाम्रो पालिकालाई समावेश गरेर यो सूचना प्रवाह गर्ने अवसर दिनुभएकोमा तपाईँ तपाईँ लगायत रेडियो नेपाल सबै परिवारलाई विशेष धन्यवाद भन्न चाहन्छु।
संसारलाई हेर्छौं विश्वासले टेकी हामी अघि बढ्छौं। गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं समाजमा केही गर्छौं। गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं समाजमा केही गर्छौं। मनको आँखाले संसारलाई हेर्छौं विश्वास टेके हामी अघि बढ्छौं। गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं समाजमा केही गर्छौं। गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं समाजमा केही गर्छौं।
अपाङ्गताको क्षेत्रमा ताराखोला गाउँपालिकाले अघि सारेका योजना, विनियोजित बजेट र अध्यक्ष धनबहादुर विक हिमालज्यूको स्पष्ट दृष्टिकोण सुन्नुभयो। आदरणीय श्रोता, अपाङ्गता भनेको केवल शारीरिक वा मानसिक अवस्था मात्र होइन, यो समाजले गर्ने व्यवहार र राज्यले प्रदान गर्ने अवसरको मापन पनि हो। आजको यो संवाद सुन्दै गर्दा सायद तपाईँलाई पनि लाग्यो होला, परिवर्तन टाढा छैन, हाम्रो सोच र हाम्रो व्यवहारमा छ। हामी सबैले थोरै मात्रै संवेदनशीलता देखाउने हो भने अपाङ्गता भएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन कति सहज हुन सक्छ। आजको यो कार्यक्रमले तपाईँको सोचमा सकारात्मक तरङ्ग ल्याएको छ भन्ने हामीले आशा गरेका छौँ। हाम्रो यस कार्यक्रमका बारेमा यहाँहरूका केही सल्लाह, सुझाव वा प्रतिक्रियाहरू छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। त्यसै गरी यहाँहरूले हामीलाई फोन मार्फत आफ्ना सुझावहरू रेकर्ड गराउन सक्नुहुनेछ भने 0142-711 र 0142-711-736 डायल गरी आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। आजको कार्यक्रमका लागि प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै भन्दा धेरै धन्यवाद। अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान र समतामूलक समाजको परिकल्पना गर्दै म विद्या चौधरी आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।